रेडियो भेरी एफएम 98.6 मेगाहर्ज
सुर्खेतमा प्रतिनिधि र प्रदेशसभाका 58 मध्ये 4 उम्मेद्वारले मात्रै चुनावी खर्च बुझाए। स्थानीय तहका 476 जनाले समेत चुनावी खर्च बुझाउन बाँकी।
सुर्खेतको वीरेन्द्रनगरमा सडक बालबालिकाको संख्या बढ्न थाल्यो। व्यवस्थापनका लागि जिम्मेवार निकायबीच समन्वयको अभाव।
भीरबाट लडेर जाजरकोटमा 2 युवाको ज्यान गयो। बाघको आक्रमणबाट बर्दियामा 2 महिला गम्भीर घाइते।
प्रधानमन्त्री देउवाको आह्वानमा आज 5 दलको बैठक बस्दै 7 नम्बर प्रदेशको राजधानी दिपायल तोक्नुपर्ने भन्दै डोटीमा आन्दोलन चर्कियो।
र 16 राष्ट्रिय महिला फुटबल लिगमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लब विजयी। हिमाल पहाड तराई कोही छैनन् पराई बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाहीको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। गत मङ्सिरमा सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा सुर्खेतमा उम्मेद्वार भएका 58 मध्ये हालसम्म 4 मात्रै खर्च विवरण बुझाएका निर्वाचन कार्यालयले जनाएको छ। चुनावको अन्तिम नतिजा घोषणा भएको 30 दिनभित्र उम्मेद्वारले आफ्नो चुनावी अभियानमा खर्च भएको यथार्थ विवरण जिल्ला निर्वाचन कार्यालयमा बुझाउनु पर्ने कानूनी व्यवस्था रहेको छ। प्रदेश र प्रतिनिधि सभाको अन्तिम नतिजा घोषणा भएको 24 दिन बितिसक्दा 58 उम्मेद्वार मध्ये जम्मा 4 मात्रै खर्च विवरण बुझाएका छन्। अहिलेसम्म सुर्खेत प्रतिनिधि सभा क्षेत्र नम्बर 1 नेपाली कङ्ग्रेसबाट उम्मेद्वार पूर्णबहादुर खड्का, क्षेत्र नम्बर 2 नेपाली कङ्ग्रेसबाट उम्मेद्वार हृदयराम थानी, प्रतिनिधि सभा क्षेत्र नम्बर 2 नेपाली कङ्ग्रेसबाट उम्मेद्वार कमलराज रेग्मी र प्रतिनिधि सभा क्षेत्र नम्बर 2 वाम गठबन्धनका एमाले उम्मेद्वार नवराज रावतले मात्रै खर्च विवरण बुझाएको जिल्ला निर्वाचन कार्यालय सुर्खेतका सूचना अधिकारी नवीन पौडेलले जानकारी दिनुभयो। खड्काको चुनावी खर्च 19,49,050 रुपियाँ रहेको छ भने थानीको 12,20,000, त्यस्तै रेग्मीको 3,08,000 र रावतको 12,03,250 रुपियाँ खर्च रहेको छ। 2 प्रतिनिधि सभा र 4 प्रदेशसभा गरी सुर्खेतमा निर्वाचित भएका 6 मध्ये अहिलेसम्म 1 मात्रै आफ्नो चुनावी खर्च बुझाउनु भएको छ। यस्तै गत वैशाखमा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा 2,011 उम्मेद्वारमध्ये 1,535 उम्मेद्वारले मात्रै चुनावी खर्च बुझाएका छन्। 476 उम्मेद्वारले चुनावी खर्च बुझाउन बाँकी छ।
यता मङ्सिर 21 गते बाँकेमा सम्पन्न भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेद्वार बन्ने अधिकांशले अहिलेसम्म खर्च विवरण बुझाएका छैनन्। दुवैतर्फका 103 उम्मेद्वारले मध्ये 2 मात्रै चुनावी खर्च विवरण बुझाएको क्षेत्रीय निर्वाचन कार्यालय नेपालगञ्जका सूचना अधिकारी काँसीलाल अधिकारीले बताउनुभयो। अहिलेसम्म प्रतिनिधि सभा सदस्यमा कसैले पनि खर्च विवरण क्षेत्रीय निर्वाचन कार्यालयमा नबुझाएको उहाँको भनाइ छ। यस्तै प्रदेशसभामा भने अहिलेसम्म 2 मात्र खर्च विवरण बुझाएका छन्। खर्च विवरण बुझाउनेमा नेपाली कङ्ग्रेसका बाँके क्षेत्र नम्बर 1 उम्मेद्वार शरदचन्द्र वर्मा र सोही क्षेत्र खका उम्मेद्वार नारायण प्रसाद गौडेलले मात्रै चुनावी खर्च विवरण बुझाउनु भएको छ। निर्वाचन सम्पन्न भएको मितिले 35 दिनभित्र निर्वाचनको क्रममा भएको खर्च विवरण बुझाउनुपर्ने व्यवस्था गरिएको क्षेत्र निर्वाचन कार्यालय नेपालगञ्जले जनाएको छ। बाँकेमा अझै 101 खर्च विवरण बुझाउन बाँकी रहेको छ।
सुर्खेतको लेगबेसी नगर कार्यपालिकाले अभिभावक गुमाएका अल्पत्र परेका बालबालिकालाई मासिक 500 रुपियाँ सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको छ। नगरभित्र रहेका अभिभावक विहीन बालबालिकाहरूको तथ्याङ्क सङ्कलन गरेर उनीहरूका संरक्षक मार्फत भत्ता दिने निर्णय गरेको नगर कार्यपालिकाले जनाएको छ। जोखिममा रहेका बालबालिकाको सुरक्षा र उनीहरूको पढ्न पाउने अधिकारको सुनिश्चितताका लागि संरक्षक मार्फत रकम उपलब्ध गराउने निर्णय भएको नगर प्रमुख गगन सिंह सुनारले बताउनुभयो। यसअघि सुर्खेतको गुरुबाकोट नगरपालिकाले पनि नगरभित्र रहेका 148 बालबालिकालाई मासिक 500 रुपियाँ सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरिसकेको छ। अहिले महिला तथा बालबालिका कार्यालयले जिल्लाका सबै स्थानीय तहका अभिभावक विहीन बालबालिकाको तथ्याङ्क सङ्कलन गरिरहेको महिला तथा बालबालिका कार्यालयका बाल संरक्षण अधिकृत प्रेम प्रसाद आचार्यले बताउनु भएको छ।
यता सुर्खेतको वीरेन्द्रनगरमा पछिल्लो समय सडक बालबालिकाको संख्या बढ्न थालेको छ। सुरुमा 7 जना जति सडक बालबालिका रहेको भनिए पनि अहिले बढेर झण्डै 20 जनाको संख्यामा रहेको पाइएको छ। उनीहरूको वीरेन्द्रनगर 6 को नेताचोक, गणेश चोक, वीरेन्द्र चोक लगायतका ठाउँमा सडक छेउमै सुत्ने गरेको पाइएको छ। केही समय पहिला उनीहरूको व्यवस्थापनका लागि पहल गरे पनि सफल हुन नसकेको बताइए पनि जिम्मेवार निकाय बीचमा उचित समन्वय नहुँदा उनीहरूको व्यवस्थापनमा ढिलाइ भएको पाइएको छ। यता महिला तथा बालबालिका कार्यालय सुर्खेतले अहिले अभिभावक विहीन बालबालिकाको तथ्याङ्क सुरु गरेको जनाएको छ। उनीहरूको व्यवस्थापनदेखि जीवन रक्षा र पढ्ने लेख्ने अधिकार दिलाउन सहयोग पुर्याउने उद्देश्यले तथ्याङ्क संकलन सुरु गरिएको हो। यसै सन्दर्भमा हामीले महिला तथा बालबालिका कार्यालय सुर्खेतका बाल संरक्षण अधिकृत प्रेम प्रसाद आचार्यसँग कुराकानी गरेका छौँ। सहकर्मी दिपा कोइरालाले बाल संरक्षण अधिकृत आचार्यलाई अभिभावक विहीन बालबालिकाको तथ्याङ्क संकलनको मुख्य उद्देश्य के हो भनेर पहिलो प्रश्न सोध्नु भएको छ।
सुर्खेत जिल्लामा पनि अनाथ बालबालिकाको संख्या असाध्यै धेरै भए हुनाले र यी बालबालिका जोखिम उच्च जोखिममा रहेको हुनाले चाहिँ यो तथ्याङ्क सङ्कलनको कामको सुरुवात
अहिलेसम्म कतिवटा स्थानीय तहबाट चाहिँ यो काम सुरु भइसक्यो, कसरी गर्नुभएको छ?
सुर्खेतका 9 वटै स्थानीय तहमा तथ्याङ्क सङ्कलनको काम भइरहेको छ। स्थानीय तहका जनप्रतिनिधिज्यूहरूले तथ्याङ्क सङ्कलन गरिराख्नु भएको छ र 9 वटामध्ये 2 वटा स्थानीय तहको तथ्याङ्क चाहिँ हामी कहाँ आइपुगेको छ। 2 वटा स्थानीय तहमा करिब 300 को हाराहारीमा बालबालिकाहरू अभिभावक विहीन भएको स्थिति देखिएको छ।
2 वटा स्थानीय तहमा 300 जना बालबालिकाको तथ्याङ्क आउनु भनेको आफैमा एउटा ठुलो कुरा होला होइन? कस्ता खालका बालबालिका छन्? 2टै अभिभावक गुमाका अथवा अन्य समस्या भएका?
अब हामी कहाँ बुवा आमा 2टै गुमाको एकदम न्यून छ। गुर्बाकोट नगरपालिकामा 1 जना मात्रै 2टै गुमाको देखिया छ भने अरू बाँकी बुवा मृत्यु भएको, आमा छोडेर अन्तै गएको, आमाको मृत्यु भइसकेपछि बुवाले अर्को ल्याएर अन्यत्रै गएको र बुवा आमा हुँदाहुँदै पनि बुवाले अर्को बिहा गरेको, आमाले अर्को बिहा गरेर 2टैले व्यवस्था गरेर छोडेको बालबालिकाको संख्या उच्च छ। त्यसमा उनीहरूले जन्माउने र जिम्मेवारी विहीन भएर छोड्ने बालबालिकाको संख्या असाध्यै थुप्रो छ। ती बालबालिकाहरू धेरै जोखिममा रहेको स्थिति छ।
अब यी बालबालिकाहरूको संरक्षणमा चाहिँ को बस्नु भएको छ, कसरी चाहिँ संरक्षण गर्ने, त यिनलाई कसको जिम्मा लगाउने भन्ने कुरा चाहिँ महत्त्वपूर्ण होला।
अब बालबालिकाको संरक्षण गर्ने पहिलो जिम्मेवारी भनेको बुवा आमाकै हो। बुवा आमाले त्यो जिम्मेवारीबाट, बुवा आमाबाट संरक्षण हुने अधिकारबाट बालबालिका वञ्चित भइसकेपछि उनीहरूको नजिकको नातेदारले उनीहरूलाई संरक्षण गर्नुपर्ने हुन्छ। अब नजिकको नातेदार आफन्त छैन भने समुदायमै उनीहरूको संरक्षण गर्नुपर्छ। बालबालिकाको हुर्किने सबभन्दा उपयुक्त वातावरण भनेको घरमा, परिवारमा, समुदायमै हुन्छ। अब त्यहाँ पनि भएन, ती बालबालिकाहरू समुदायमा पनि हुर्किन सक्ने स्थिति भएन भनेपछि अब विभिन्न किसिमका सङ्घ संस्थाहरू छन्, त्यहाँ उनीहरूको संरक्षण गर्नुपर्ने।
अब अहिले यहाँहरूले ल्याउनु भएको तथ्याङ्कको आधारमा हेर्दाखेरि ती बालबालिकाहरूको संरक्षण कस्तो अभिभावकले गरिरहेको देखिन्छ?
अधिकांश बालबालिकाहरू हजुरबुवा हजुरआमासँग भएको भेटिन्छ भने थोरै मात्रामा काकाहरूसँग, फुपूहरूसँग, मामा माइजीहरूसँग त्यसरी बसेको देखिन्छ र एकदम कोही कोही मात्रै अब नातेदार बाहेकको समुदायको संरक्षणमा भएको।
अब यस्ता बालबालिकाहरूको संरक्षणको लागि स्थानीय तहलाई कसरी जिम्मेवार बनाउने होला?
अब यो बुवा आमा समुदायले नगरिसकेपछि अब राज्यको दायित्व हो। हामीले बाल अधिकार सम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुमोदन गरिसकेका छौँ। नेपालको संविधान 39 को उपधारा 9 मा स्पष्ट रूपमा लेखा छ। स्थानीय सरकार सञ्चालन ऐन 2072 पनि लेखा छ। यो जिम्मेवारी अब स्थानीय तहले लिनै पर्छ। हाम्रो अब संवैधानिक र कानुनी बाध्यात्मक व्यवस्था छ, यसको अरू कुनै विकल्प नै छैन। अब स्थानीय तह असाध्यै जिम्मेवार देखिनु भएको छ, उहाँहरू असाध्यै चिन्तित हुनुहुन्छ यो विषयमा र गुर्बाकोट नगरपालिकाले र लेगबेसी नगरपालिकाले यो अवस्थामा रहेका बाबुआमाबाट वञ्चित, बाबुआमाले छोडेका बुवाआमा नभएका बच्चा बच्चीलाई चाहिँ सामाजिक सुरक्षा भत्ता दिने, जो बुवा आमा हुँदाहुँदै पनि छोडेर गएका अभिभावकहरू छन् तिनीहरूलाई जिम्मेवार बनाउने, सकेसम्म बुवा आमाकैबाटै उनीहरूको संरक्षणको व्यवस्था गर्ने लगायतका व्यवस्था भएको यस्ता बालबालिकाको संरक्षण गर्ने मापदण्ड तयार गरेर कार्यान्वयन गर्नुभएको छ। स्थानीय तहबाट राम्रो कामको सुरुवात भएको छ। अब यसले निरन्तरता पायो भने साँच्चैकै यी बालबालिकाहरू विभिन्न किसिमका जोखिमबाट चाहिँ बच्ने सम्भावना देखिन्छ।
अब यसरी कुरा गरिरहँदा केही महिनादेखि वीरेन्द्रनगर नगरपालिकाको बजार क्षेत्रमा केही बालबालिकाहरू बाटोमै, दिनभरि पनि बाटोमा देखि नै, राति पनि सडक छेउमै सुतेको देखिरहेछ होइन? अब यति लामो समयसम्म पनि ती बालबालिकाहरू बाटोमै देखिनु र त्यसको संरक्षणमा चाहिँ कसैले नसोच्नु चाहिँ एउटा चिन्ताजनक कुरा छ होइन? यसलाई यहाँहरूले कसरी हेर्नुभयो, केही समाधानको लागि यहाँहरू लाग्नुभयो?
अब यी बालबालिकाहरूलाई हामीले पुनस्थापना केन्द्रमा ल्याएर संरक्षण गर्ने प्रयास गऱ्यौँ। 10 जना बालबालिकालाई अन्तर्राष्ट्रिय बाल दिवसका दिन उद्धार गरेर सडकबाट उद्धार गरेर लिएर आयौँ र यिनीहरूलाई सामान्य पुनस्थापना केन्द्रमा राख्न सकिँदैन। यिनीहरू अब ड्रेन ड्राइभको प्रयोग गर्ने दुर्व्यसनमा फसिसकेका बालबालिका भावनाले दुई तला घरबाट हाम फालेर उनीहरू फेरि सडकमा गए, उनीहरूलाई फेरि छोपेर लिएर आइयो, ल्याए पनि साँझ सुत्न आउँछौँ अनि त्यसपछि दिउँसो बाहिर जान्छौँ भन्ने सबैको पाकेट पाकेटमा ड्रेन ड्राइभ छ, यिनीहरू दुर्व्यसनमा फसिसकेका छन्। अब सामान्य तरिकाले यिनीहरूलाई हामीले सुधार्न सकिने अवस्था छैन। बालबालिकालाई हामीले जम्मा गरेर अभिभावकलाई बोलाएर अभिभावकै जिम्मा लगाएको, सुर्खेतमा रहेका सडकमा रहेका बालबालिकाहरू एकजना दैलेखको भाइ हुनुहुन्छ, उहाँ मात्रै अभिभावक विहीन हो, ती बाहेकका सबै सुर्खेत वीरेन्द्रनगर नगरपालिकाकै भाइ बहिनी हुनुहुन्छ, भाइहरू हुनुहुन्छ र उहाँहरूको सबैको बुवा आमा यहीँ हुनुहुन्छ र बुवा आमाकै अघि हामीले कुरा गरे जस्तै बुवा एउटा मरेको अथवा अर्को बिहा गरेको यस्तै कारणले गर्दाखेरि बुवा आमाबाट व्यवस्थामा परेर भाइ बहिनीहरू अब बुवा आमा घरमा संरक्षण नहुने भइसकेपछि अब उनीहरू अन्तिम विकल्पको रूपमा सडकमा आएको स्थिति।
अब उपाय अपनाइयो तर भएन भने पनि के बच्चाहरूलाई त्यस्तै छोड्ने ती बालबालिकालाई भन्ने प्रश्न हो कि, अब त्योभन्दा माथिल्लो उपाय चाहिँ के होला, त्यसमा अब हामी छलफल गरेर लाग्नु पर्ने होला होइन।
अब यी बालबालिकाहरूको संरक्षणको एउटा मात्रै निकाय भनेको स्थानीय तह नै हो, त्यो बाहेक अरू कोही पनि छैन। स्थानीय सरकार सञ्चालन ऐन स्पष्ट रूपमा के व्यवस्था लेखाएको छ त भन्दाखेरि यी अवस्थाका बालबालिकाहरूको पुनस्थापना केन्द्र सञ्चालन गर्ने स्थानीय तहले नै हो भनेर स्पष्ट रूपमा लेखिसकेपछि अब यो स्थानीय तहले अब अन्त देखाउने ठाउँ छैन। अब केन्द्रतिर हामीले अनुरोध गर्यो भने पनि अब सम्पूर्ण स्रोत स्थानीय तहमा गइसक्यो, स्थानीय तहमा हस्तान्तरण भइसकेपछि केन्द्रबाट गर्न सकिने कुनै उपाय छैन। स्थानीय तहसँग पनि कुरा नभएको होइन, कुरा भएको छ, तर अब उहाँहरूलाई पनि अब तत्काल यसरी अब यत्रो ठुलो विषयवस्तु तत्काल सम्बोधन गर्न अब गाह्रो परेको होला र अब अरू विभिन्न सङ्घ संस्थाहरूसँग पनि पहल गरेका छौँ, अब सम्भवतः एक डेढ महिनामा पुनस्थापना केन्द्र सञ्चालनमा ल्याउन सकिने गरी छलफल चाहिँ भएको छ।
उहाँ हुनुहुन्थ्यो महिला तथा बालबालिका कार्यालय सुर्खेतका बाल संरक्षण अधिकृत प्रेम प्रसाद आचार्य भेरी खबरसँग कुराकानी गर्दै।
हामीसँग छिमेक सेरोफेरोसँगै राष्ट्रिय खबर बाँकी नै छन्, अहिलेलाई भने यो छोटो विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले सुर्खेतमा प्रतिनिधि र प्रदेश सभाका 58 मध्ये 4 उम्मेद्वारले मात्र चुनावी खर्च बुझाए, स्थानीय तहका 476 जनाले समेत चुनावी खर्च बुझाउन बाँकी। सुर्खेतको वीरेन्द्रनगरमा सडक बालबालिकाको संख्या बढ्न थाल्यो, व्यवस्थापनका लागि जिम्मेवार निकाय बीच समन्वयको अभाव लगायतका खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। मेला हेरेर घर फर्कने क्रममा भीड़बाट लडेर जाजरकोटमा दुईजना युवाको ज्यान गएको छ। ज्यान गुमाउनेमा कुसे गाउँपालिका साथ नारेका 28 वर्षीय किशोर कुमार सिंह र 30 वर्षीय जनक बहादुर नेपाली रहनु भएको प्रहरीले जनाएको छ। कुसे पाँच ढिम्मीमा 5 वर्षमा लाग्ने जहाँदेऊ मेला हेरेर फर्कने क्रममा उनीहरूको लडेर घटनास्थलमा मृत्यु भएको हो। उनीहरू करिब 500 मिटर तल खसेको र टाउकोमा चोट लागेर ज्यान गएको प्रहरीले जनाएको छ। करिब कसरी भीड़बाट लडेका हुन् भन्ने बारेमा थप अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ।
बाघको आक्रमणबाट बर्दियामा दुईजना महिला गम्भीर घाइते भएका छन्। नेपाल भारत सीमा 10 गजा नजिकको जंगलमा घाँस काट्न गएका बेला बाघको आक्रमणमा परि गुलेरिया नगरपालिका 3 खैरापुरका 40 वर्षीय मुन्नी साबुरी र वर्ष 30 सरिता गुडिया घाइते हुनुभएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका डिएसपी युवराज खड्काले बाघको आक्रमणबाट घाइते दुवै महिलाको घाँटी र टाउकोमा गम्भीर चोट लागेको बताउनु भएको छ। दुवैजनाको जिल्ला अस्पताल गुलेरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बाँकी बर्दिया सहित पश्चिम नेपालका विभिन्न जिल्लामा बाक्लो हुस्सु र शीतलहरसँगै कठ्याङ्ग्रिने जाडो बढेपछि जनजीवन प्रभावित बनेको छ। जाडो बढेसँगै निमोनिया, रुघाखोकी, श्वास प्रश्वास लगायतका बिरामीको चाप बढेको अस्पताल र स्वास्थ्य संस्थाहरूले जनाएका छन्। जाडोबाट बस्न न्यानो हुने गरी कपडा लगाउनु पर्ने, तातो तथा झोलिलो पदार्थ प्रशस्त खानुपर्ने चिकित्सकले बताएका छन्। शीतलहरका कारण आलु, गोलभेडा लगायतको तरकारी बालीमा डडुवा रोगको समस्या देखिएपछि किसान पनि चिन्तित बनेका छन्। जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले डडुवा रोगबाट आलु, गोलभेडा लगायतका बालीलाई जोगाउन हप्तामा एकपटक ढुसीनाशक विषादी पाउडर पानीमा मिसाएर छर्कनु पर्ने सुझाव दिनुभएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आज 5 पार्टीको बैठक बोलाउनु भएको छ। प्रदेश प्रमुखको नियुक्ति र अस्थायी राजधानी तोक्नु अघि राजनीतिक सहमति खोज्न भन्दै प्रधानमन्त्रीले आज बिहान 9 बालुवाटारमा बैठक बोलाउनु भएको हो। राष्ट्रिय मान्यता पाएका नेकपा एमाले, नेपाली कङ्ग्रेस, माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीको शीर्ष बैठक बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ। यो बैठकमा सहमति भए आज नै मन्त्री परिषद बैठकले 7 प्रदेशको अस्थायी राजधानी तोक्नुका साथै प्रदेश प्रमुखहरू पनि नियुक्त गर्नेछ। सरकारले प्रदेश नम्बर 1 विराटनगर, 2 जनकपुर, 3 भक्तपुर, 4 पोखरा, 5 दाङ र 6 सुर्खेत तथा प्रदेश नम्बर 7 धनगढीलाई अस्थायी राजधानी तोक्ने तयारी गरेको छ। प्रदेशसभाको अन्तिम परिणाम प्रदेश प्रमुखलाई बुझाउनुपर्ने भएकाले प्रदेश प्रमुखको नियुक्ति पनि गर्नुपर्ने बाध्यता छ।
सरकारले राष्ट्रिय सभाको निर्वाचन आगामी माघ 25 तोक्ने तयारी गरेको छ। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोध्या प्रसाद यादवबीच भएको भेटमा राष्ट्रिय सभा निर्वाचनको मिति तोक्ने बारेमा छलफल भएको हो। भेटमा प्रमुख निर्वाचन आयुक्त यादवले माघ 25 राष्ट्रिय सभा निर्वाचन गर्ने प्रस्ताव गर्नुभएको हो। प्रधानमन्त्री देउवाले आज बस्ने मन्त्री परिषद बैठकबाट चुनावको मिति घोषणा गर्ने वचन दिनुभएको उहाँको निजी सचिवालयले जनाएको छ। राष्ट्रिय सभा निर्वाचनमा मतदाता देशैभर छरिएको र उम्मेद्वारलाई प्रचार प्रसारका लागि समय चाहिने भएकाले चुनावको निम्ति कम्तीमा 1 लाग्ने पनि आयोगको भनाइ छ। 59 सदस्यीय राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट कम्तीमा 3 महिला सहित 8 दरले 56 निर्वाचित हुनुभएका छन्। सरकारको सिफारिसमा अन्य 3 राष्ट्रपतिद्वारा मनोनित हुने व्यवस्था रहेको छ। निर्वाचनमा प्रदेशसभा सदस्य, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिका प्रमुख र उपप्रमुख गरी 2056 मतदाता हुनेछन्।
सरकारले प्रदेशको अस्थायी राजधानी तोक्ने तयारी गरिरहेका बेला प्रदेश नम्बर 7 राजधानी दिपायल तोक्नुपर्ने माग गर्दै डोटीमा आन्दोलन सुरु भएको छ। सङ्घर्ष समितिका संयोजक डोटी उद्योग वाणिज्य सङ्घका अध्यक्ष नरेन्द्र खड्काले सरकारले दिपायलको पक्षमा निर्णय नगरेसम्म हडताल अनिश्चितकालीन रहने बताउनु भएको छ। आन्दोलनकारीले दिपायलको प्रमुख व्यापारिक केन्द्र पिपल्ला बजारका विभिन्न ठाउँमा सडक अवरुद्ध गरेका छन्। हिजो दिनभर चक्काजामका कारण सिलगढी, बाजुरा र अछामबाट तराईका लागि छुटेका गाडी बीच बाटोमै रोकिएका थिए। राजधानीको माग गर्दै सङ्घर्ष समितिले 1 शान्तिपूर्ण र्याली आयोजना गर्दै आए पनि धनगढीलाई अस्थायी राजधानी सिफारिस गरिएको भन्दै चक्काजाम नै सुरु गरेको हो। आन्दोलनकारी ढुङ्गामुढा राखेर बाटो अवरुद्ध गरेका छन्। भेरी खबरमा खबरको क्रम अझै जारी नै छ। अहिलेलाई भने यो अर्को छोटो विश्राम।
सबैको मन सुने रेडियो भेरी एफएम।
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरोफेरोसँगै केही राष्ट्रिय खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। यही पुस 23 दाङको तुलसीपुरमा रहेको विमानस्थलबाट जहाज सञ्चालनमा आउने भएको छ। हप्तामा 2 समिट एयरले उडान सुरु गर्ने तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले जानकारी दिनुभयो। प्रमुख पाण्डेले दाङको तुलसीपुरबाट बिहान 11 र काठमाडौँबाट दिउँसो 1 उडान हुने बताउनुभयो। साप्ताहिक रूपमा आइतबार, शुक्रबार जहाज सञ्चालन हुने भन्दै उहाँले यसका लागि प्राविधिक सबै काम पुरा भइसकेको बताउनु भएको छ। तत्कालका लागि 6,600 रुपियाँदेखि 7,000 रुपियाँसम्म टिकटको व्यवस्था गरिएको छ। यसअघि दाङबाट हवाई सेवा नहुँदा बाँकेको नेपालगञ्ज र रूपन्देहीको भैरहवा जानुपर्ने बाध्यता रहेको थियो।
रुकुम पश्चिममा हवाई सेवा थप गरिएको छ। यसअघि सातामा एक पटक काठमाडौँ र नेपालगञ्जबाट सेवा दिँदै आएकोमा अब हप्तामा काठमाडौँ र नेपालगञ्ज 2 दिन हुने गरी 4 उडान थपिएको छ। बिरामी, गर्भवती, घाइते र अत्य आवश्यक यात्रुको मागलाई ध्यानमा राखेर सेवा थप गरिएको नेपाल वायु सेवा निगम सल्वे स्टेसन रुकुमका प्रमुख अमरदीप राईले बताउनुभयो। रुकुमबाट काठमाडौँको लागि 5,400 भाडा कायम गरिएको छ भने रुकुमबाट नेपालगञ्जका लागि 2,100 भाडा दर कायम गरिएको छ।
व्यवस्थापिका संसद सचिवालयले प्रतिनिधि सभा र राष्ट्रिय सभाको लागि हलको तयारी अन्तिम चरणमा पुगेको जनाएको छ। सचिवालयका प्रवक्ता डाक्टर भरतराज गौतमले हलको छुट्टै पहिचान झल्कियोस् भन्नका लागि कार्पेट र सिट कभर बेग्ला बेग्लै रङको प्रयोग गरिएको बताउनुभयो। प्रतिनिधि सभाको हल आकाशे निलो र राष्ट्रिय सभाको बैठक कक्षमा रातो कलरको सिट कभर र कार्पेट प्रयोग हुने उहाँको भनाइ छ। प्रतिनिधि सभा र संयुक्त बैठक गर्नुपर्दा नयाँ बानेश्वर स्थित विगतमा संविधान सभा सञ्चालनमा रहेको मूल सभा कक्ष र राष्ट्रिय सभाको लागि नुप्से हलको आवश्यक मर्मत सुधार भइरहेको गरिरहेको छ। प्रतिनिधि सभाको हलमा रहने 334 कुर्सीको लागि 3,50,00,000 रुपियाँ खर्च लाग्ने बताइएको छ। माइक र सिट लगायतका पूर्वाधारको हिसाबले प्रतिनिधि सभा बैठक कक्ष पुष मशान्तसम्म र राष्ट्रिय सभाको हल माघ 15 गतेसम्ममा तयार भइसक्ने डाक्टर गौतमले बताउनुभयो। प्रतिनिधि सभामा 275 र राष्ट्रिय सभामा 59 सदस्य हुने संवैधानिक व्यवस्था रहेको छ।
वाम गठबन्धन अन्तर्गतका युवा र विद्यार्थी संगठनले प्रधानमन्त्री शेरबहादुर देउवाको राजीनामा र समानुपातिक निर्वाचनको परिणाम सार्वजनिक गर्न दबाब दिन काठमाडौँमा प्रदर्शन गरेका छन्। सरकार विरुद्धको नाराबाजी सहित विद्यार्थी र युवाहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनी मार्गबाट शुरू भएको जुलुस पुतली सडक बाग बजार हुँदै रत्न पार्कको शान्ति वाटिकामा पुगेर कुरसभामा परिणत भएको हो।
प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा अप्रत्याशित नतिजा भोगेको नेपाली कङ्ग्रेसले अब टोलटोलमा पुगेर संगठन विस्तारको काम थाल्ने जनाएको छ। नेपाली कङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्व मन्त्री हृदयराम थानीले सुर्खेतको वीरेन्द्रनगर 13 इन्द्रपुर र 14 थालीमा मतदातासँग भेटघाट गर्दै टोलटोलमा पुगेर संगठन विस्तार थाल्ने बताउनु भएको हो। विगतबाट पाठ सिकेर टोलटोल र गाउँगाउँमा पुगेर कङ्ग्रेसको संगठन विस्तार हुने उहाँको भनाइ छ। निर्वाचनमा पराजित भए पनि जनताको सेवा गर्ने काम कङ्ग्रेसले नछाड्ने भन्दै थानीले विकास र संगठन सुदृढीकरणको कामलाई आगामी दिनमा सँगसँगै लैजाने बताउनुभयो। कङ्ग्रेस सुर्खेतका सभापति कमलराज रेग्मीले सुर्खेतवासीको विकास निर्माणको चाहना पूरा गर्न कङ्ग्रेस थप क्रियाशील हुने उल्लेख गर्नुभयो। थालीमा भएको कार्यक्रममा रुद्र पौडेल, क्षेत्रीय सभापति नारायण कोइराला लगायतको उपस्थिति रहेको थियो भने इन्द्रपुरमा भएको कार्यक्रममा कमल आचार्य, दीपक कोइराला लगायतको उपस्थिति रहेको थियो।
बाल संरक्षण सम्बन्धी घटना व्यवस्थापन 3 दिने तालिम सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। तालिममा सुर्खेतमा सडक बाल बालिकाको घटना व्यवस्थापनका बारेमा जानकारी गराइएको केन्द्रीय बाल कल्याण समितिका स्रोत व्यक्ति डम्बर रोकाले बताउनुभयो। जिल्ला बाल कल्याण समितिको समन्वयमा तथा केन्द्रीय बाल कल्याण समितिको आयोजनामा तालिम सञ्चालन गरिएको हो। तालिममा 45 जनाको सहभागिता रहेको थियो।
भेरी खबरको अन्तिममा एउटा खेल खबर। 16 राष्ट्रिय महिला फुटबल लिग च्याम्पियनसिप अन्तर्गत भएका खेलमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एपिएफ क्लब विजय भएका छन्। एन्फा कम्प्लेक्स 7-2 भएको खेलमा आर्मीले मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई 12-0 फराकिलो अन्तरले पराजित गरेको छ। आर्मीका लागि सपना लामाले 5 र शर्मिला थापाले 4 गोल गर्नुभयो। यस्तै दोस्रो खेलमा सशस्त्र प्रहरीको एपिएफले मध्यमाञ्चल विकास क्षेत्रको टिमलाई 14-0 फराकिलो अन्तरले हराएको छ। सशस्त्रका लागि सावित्रा भण्डारी एक्लैले 8 गोल गर्नुभयो। सावित्रा मध्यपश्चिम विरुद्धको खेलमा 12 गोल एक्लै गर्नुभएको थियो। खेल खबर सँगै अहिलेलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा प्रतिनिधि र प्रदेशसभामा 58 मध्ये 4 उम्मेद्वारले मात्र चुनावी खर्च बुझाए। स्थानीय तहका 476 जनाले समेत चुनावी खर्च बुझाउन बाँकी।
सुर्खेतको वीरेन्द्रनगरमा सडक बालबालिकाको संख्या बढ्न थाल्यो। व्यवस्थापनका लागि जिम्मेवार निकायबीच समन्वयको अभाव।
भिरबाट लडेर जाजरकोटका 2 जना युवाको ज्यान गयो। बाघको आक्रमणबाट बर्दियामा 2 जना महिला गम्भीर घाइते।
प्रधानमन्त्री देउबाको आह्वानमा आज 5 दलको बैठक बस्दै 7 नम्बर प्रदेशको राजधानी दिपायल तोक्नुपर्ने भन्दै डोटीमा आन्दोलन चर्कियो।
र 16 राष्ट्रिय महिला फुटबल लिगमा नेपाल आर्मी क्लब र सशस्त्र प्रहरीको एफएफ क्लब विजयी।
हवस् त, अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा तपाईँ हाम्रो भेट हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरीको साथमै रहनुहोला। समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै बिहानको भेरी खबरबाट डिलु राउत र राजेन्द्र शाही बिदा हुन्छौँ। नमस्कार।